الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. اصل میں مفتی صاحب کے ہاں 4:20 پہ اور ہمارے ہاں 4:30 بجے، اس وجہ سے ٹائم کلیش ہو رہا ہے، تو ان کی بات ہم پوری سن نہیں پاتے. خیر، بہرحال ابھی جو مجھے بتایا گیا وہ یہ بتایا گیا کہ لب لباب اس کا یہ ہے کہ وہ عید کے بارے میں بات ہوئی تھی، یعنی روزے کے بعد عید. اصل میں یہ اس پر تو میں مسلسل کلام کر چکا ہوں، یعنی رمضان شریف کے اخیر میں، یہ روزہ رمضان شریف یہ ایک بہت زبردست ہمارے لیے روحانی تربیت کی جگہ ہے اور مقام ہے اور زمان ہے. بالخصوص اگر اس کے ساتھ اعتکاف کو بھی شامل کیا جائے تو پھر تو یہ بہت ہی اعلیٰ درجے کا تربیتی نظام بن جاتا ہے. اور حضرت تانوی رحمۃ اللہ علیہ نے باقاعدہ اس پر بہت لمبی چوڑی چوڑا واز فرمائے ہیں، جو اس وقت میرے سامنے ہے، اور رسالہ الامداد میں عبادت رمضان کا جو فائدہ ہے، التسہیل و التسہیل ما تکمیل و تعدیل، اس میں حضرت نے پورا ایک مطلب جو نظام بتایا کہ کس طریقے سے اللہ جل شانہ نے رمضان شریف کے اندر یہ فائدے رکھے ہیں جس کو ہم تربیت کہتے ہیں. تربیت کیا چیز ہوتی ہے؟ اصل میں نفس جو ہوتا ہے اس کی اپنی کچھ خواہشات ہوتی ہیں، کچھ ضروریات ہوتی ہیں. ضروریات میں تو نفس کی رعایت رکھنا ہے، رعایت کرنا ہے، یعنی ضروریات میں نفس کا خیال رکھنا ہے کہ جو چاہتا ہے اس کو دے دے، لیکن جائز طریقے سے دے دے. یہ والی بات ہے، اتنی بات ہے کہ نفس کی ضروریات کو تو نہیں مطلب چھیڑنا، وہ تو ان کو دینے لیکن جائز طریقے سے دینا. اب جائز طریقے سے دینے کا کیا مطلب ہے؟ جائز طریقے سے دینے کا مطلب یہ ہے کہ اب اگر یہ بھوکا ہے تو اس کو کھانا کھلاؤ، اس کو کھانا کھلاؤ، پیاس ہے تو پانی پلاؤ، اگر بے آرام ہے تو آرام کرا دو، یہی مطلب. یعنی اور شادی کی ضرورت تو شادی کراؤ. یہ ساری باتیں نفس کی ضروری اور جائز تقاضے ہیں، ان کو پورا کرنا ہر شخص کی ذمہ داری ہے. لیکن کیسے پورا کرے؟ ایک جائز طریقے سے پورا کیا جا سکتے ہیں، جائز طریقے سے پورا کیا جا سکتے ہیں. جائز طریقوں میں کسب حلال آتا ہے. کسب حلال آتا ہے کہ مطلب یہ ہے کہ کسب حلال کر کے کسی پر بوجھ بنے بغیر اپنے نفس کی ان ضرورتوں کو پورا کرنا ہے، کسی پر بوجھ بنے بغیر. سوال بھی نہیں کرنا، وہ بھی حرام قرار دیا گیا. اشراف نفس بھی نہیں کرنا، یہ بھی حرام قرار دیا گیا. البتہ دوسروں پہ خرچ کرنے کی ترغیب دی گئی، جو ضرورت مند ہے ان کو خرچ پر خرچ کرنے کی ترغیب دی گئی. لہٰذا گویا کہ اصل کوشش تو ہر ایک کی ہوگی کہ میں کماؤں اور دوسروں کو کھلاؤں، اصل کوشش تو یہی ہوگی. ہاں البتہ جو مجبور ہیں، معذور ہیں، جو نہیں کما سکتے، کمانے کے ان کے پاس وسائل نہیں، یا کمانے کے پاس ان کے مطلب جس کو کہ ڈنگ نہیں ہے، ایسی صورت میں ایسے بے آسرا لوگوں کی مدد کرنا باقی لوگوں کی ضرورت بن جاتی، لیکن ان کو خود سوال کرنا منع ہے. یعنی خود جو ہے نا وہ سوال نہ کرے، لیکن باقی لوگوں سے کہا جاتا ہے کہ ان کو کھلاؤ. تو رمضان شریف میں بھی تو یہ بات تھی، رمضان شریف میں باقاعدہ یہ بات تھی کہ جو روزہ کسی کو افطار کرائے گا تو اس کو بھی اتنا ہی اجر ملے گا جتنا کہ اس روزدار کو مل رہا ہے. اور ساتھ ساتھ یہ بھی فرمایا گیا تھا کہ اگر کوئی روزدار کو پیٹ بھر کر کھانے کھلائے تو سبحان اللہ، تو پھر میرے ساتھ حوض کوثر پر یعنی ان کو کھانے کھلائے، مطلب جس کو کہتے ہیں نا سیر کرایا جائے گا. اب ظاہر مطلب ایک فضیلت بتائی گئی، لیکن مطلب یہ ہے کہ جس کو کہتے ہیں نا کہ ہر ایک شخص کو وہ کہ کہا گیا کہ تم کماؤ، تم کماؤ. کمانے والے ہاتھ کو وہ ہے کہ دینے والے ہاتھ کو اوپر قرار دیا گیا لینے والے ہاتھ سے. یہ مطلب گویا کہ یہ والی بات ہے، یہ مطلب جو ہے نا سوال کرنے کی صورت میں ہے کہ سوال وہ کر سکتا ہے جو مجبور ہے، جو بے آسرا ہے، جن کے وسائل نہیں ہے وہ، لیکن اس کو جو دے رہا ہے اس کا ہاتھ اسے اوپر ہے، مطلب یہ والی بات ہے. ہاں البتہ یہ الگ بات ہے کہ جیسے انبیاء کرام ہیں وہ پھر دنیا کا کام مثال کے طور پر بحث کے بعد نہیں کرتے، تو پھر اس کے بعد لوگ جو ہدیہ دیتے ہیں تو ان کے لیے یہ بات نہیں ہے، کیونکہ انبیاء کرام کا مقام اونچا ہے، صحابہ کرام کا اونچا ہے، اولیاء کرام کا اونچا ہے. لیکن یہ والی بات ضرور ہے کہ عام لوگوں میں جو دینے والا ہاتھ ہے وہ لینے والے ہاتھ سے جو ہے مطلب یہ کہ وہ بلند ہے. تو اب یہ جو بات میں عرض کر رہا ہوں کہ اس میں کمانے की तरगीब दी गई, बल्कि एक आप सल्लल्लाहु अलैहि वसल्लम ने एक मजदूर का हाथ जो है ना मतलब चूम लिया। हाँ जी, मतलब ये और ये भी बताया कि जो है ना मतलब जो यानी हलाल रिज़्क़ कमाने वाला है वो अल्लाह का दोस्त है। हाँ जी, तो ये जो मतलब सारी बात था जो सुदू का ये फरमाया कि वो अम्बिया उस जो ना के साथ उठेंगे, उनका हशर होगा। तो इस बात की तरगीब दे कि खुद कमाओ और दूसरों को खिलाओ, बजाय इसके कि दूसरे पे बोझ बनो, दूसरों से मांगो। दूसरे मांगना तो दूर की बात, दूसरे से मांगने की सोचना भी जुर्म है, दूसरे को मांगने का सोचना भी जुर्म है। ये इसको शाफ नफ्स कहते हैं। उसको भी वो एक बुजुर्ग था, उसको फाके पड़ रहे थे, तो उनका कोई शागिर्द आया, बड़े आलिम थे, उनका शागिर्द आया, तो उसने जब देखा कि मेरे उस्ताद की तो यह हालत है, तो घर चला गया और उसने पूरा एक खान तैयार कर लिया अच्छे कानों का और ले आए। हजरत को सलाम किया, हजरत ये आपके लिए मैं लाया हूँ। फरमाया, भाई आपने तो बहुत माशाल्लाह मेहनत की, अल्लाह आपको उसका पूरा पूरा अजर दे, मेरे लिए खाना हराम है। हजरत कह रहे, मेरे मेरे खाना तो हलाल है। फरमाया, आपका खाना हलाल है, मेरे लिए लेना हराम है। कहते, क्यों हराम है, मैं तो आपको हदी कर रहा हूँ। फिर मैं जिस वक्त अब जा रहे थे, मेरे दिल में ख्याल आते मेरे लिए कुछ ला रहा है, लिहाजा मेरे लिए शर्फ नफ्स हो गया। अगरचि उसकी गुंजाइश थी शरीयत में, क्योंकि उसके दिल में ख्याल आया था, ये ख्याल लाया नहीं था। लेकिन ऐसे लोग मुत्तकी होते हैं। मुत्तकी किसको कहते हैं? ये जो इस बात से डरते कि कहीं ख़राब ना हो जाए काम। हाँ जी, तो ज़ाहिर मुत्तकवा की वजह से ऐसे कर रहे थे। तो उनने जो है मतलब कहा कि हजरत, मैं आपको हराम क्यों खिलाऊंगा, ये तो मैं आपके फायदे के लिए आ रहा था, अगर आपको नुकसान हो रहा था मैं आपको क्यों खिलाऊंगा। तो वापस हो गया और दरवाज़ा बंद हो गया। 5 मिनट के बाद फिर आया कि हजरत, अब तो ख्याल नहीं था, नच नहीं दिया हजरत मतलब वही गाने पेश कर दिया। होशियार थे, मतलब समझदार थे। अब देखो, अल्लाह पाक ने उस्ताद को भी बचाया, चूंकि वो अजीमत वाले थे, तो उसको बचाया भी, उसको माशाल्लाह वो चीज़ खिलाया भी आज, और शागिर्द को भी माशाल्लाह जो मतलब वो नवाज दिया। तो इसका मतलब ये हुआ कि शक्रखोर को खुदा शक्कर देता है, यानी इसका मतलब यह है कि अगर कोई शख्स हलाल करना चाहे तो अल्लाह ताला हलाल के असबाब पैदा फरमाए दे, उन्हीं हराम के असबाब में से हलाल के असबाब पैदा फरमाए दे। लेकिन हम लोग इस तरह नहीं करते। एक दफ़ा अली रज़ी अल्लाह तआला अन्हु, वो जो है ना मतलब यह कि आया तो घोड़े को मतलब जो किसी हवाले किया कि आप उसको पकड़े, मैं नमाज पढ़ के आता हूँ। तो वो बाहर आया तो देखा कि घोड़ा मौजूद है, जीन नहीं है, वो लेकर भाग गया था। तो उन्होंने कहा इन्ना लिल्लाहि वइन्ना इलैहि राजिऊन, और पास ही करीब जो कबाड़ी बाजार था वहाँ तशरीफ ले गए। तो कबाड़ी वाले से कहा कि जी जीन चाहिए, तो उन्होंने कहा जी अभी एक साहब दो तेरम का देखेंगे, आप ले अगर लेना चाहे तो ले ले। तो उनने जब उस जीन को देखा तो वही जीन था, तो उन्होंने कहा इन्ना लिल्लाहि वइन्ना इलैहि राजिऊन, मैं इनको दो दिरहम देना चाहता था, मेरी नीयत यही थी कि मैं उसको दो दिरहम देना चाहता, लेकिन इसने जल्दी मचा ली और अपने हलाल रिज़्क़ को हराम कर दिया यानी असल में बात यह है कि वाकिया नहीं यही बात होती है कि अल्लाह ताला जितना रिज़्क़ किसी का लेके वो मिलेगा। वमा मिन दाब्बत इल्ला अला रिज़्क़ुह, का मतलब यही है वो मिलेगा, लेकिन कोई इसको हलाल कर देता है, कोई इसको हराम कर देता है। तो अलकासिब हलाल वाली जो बात है, ये हबीबुल्लाह जो हलाल का कमाने वाला है वो अल्लाह का दोस्त है। तो ज़ाहिर मतलब, लेकिन उसका मतलब ये मतलब जो है ये है कि वो जो है ना हलाल तरीके से उस ज़रूरत को पूरा कर ले, इसका मतलब ये है। तो नफ्स की ख्वाहिशों को हलाल तरीके से पूरा करना ये बिल्कुल हम सब के लिए है, लेकिन हराम तरीक़ों से बचाना ये ज़रूरी है। हराम ख्वाहिशात से बचाना, ये हराम तरीके से पूरा करना और हराम ख्वाहिशात को पूरा करना, ये जो है ना मतलब ये जुर्म है। तो ऐसी सूरत में हम लोग तरबियत करते हैं कि दोनों काम ना हो, यानी नफ्स के ज़रूरत को हराम तरीके से पूरा ना किया जाए और ख्वाहिशात हराम को पूरा ना किया जाए। ख्वाहिशात को हराम को तो भी हलाल तरीके से भी पूरा नहीं किया जा सकता। मसलन आप अपने हलाल पैसों से शराब खरीद कर आप पी सकते हैं, आज तो मतलब ये है कि ख्वाहिशात हराम जो है उनको तो आप हलाल तरीके से भी पूरा नहीं कर सकते, और ज़रूरियात को आप हराम तरीके से पूरा नहीं कर सकते। बस यही वाली बात है, यही वाली बात है। अगर ये बात समझ में आ गई तो ये वाली मतलब तरबियत ज़रूरी है। तो अब यह है कि माशाल्लाह रमज़ान शरीफ में अल्हम्दुलिल्लाह ये तरबियत हो गई। अब ईद में अल्लाह ताला ने रिलैक्सेशन दे दी, मुजाहिदा ख़त्म हो गया, मुजाहिदा ख़त्म हो गया। लेकिन उस मुजाहिदे के ख़त्म होने का मतलब ये नहीं कि ख्वाहिशात को, जो हराम ख्वाहिशात उनको पूरा करने की इजाज़त मिल गई, या हलाल ज़रूरियात को जो है ना, मैंने हराम तरीके से पूरा करने की इजाज़त मिल गई, ये नहीं मिली। गोए रमज़ान शरीफ के मुजाहदे से फ़ायदा उठाकर आप इस पर अमल कर लें, इस तरबियत पर अमल करें, और अगर आपने ऐसा नहीं किया तो आपने अपने तरबियत के ख़िलाफ़ कर दिया। तो तरबियत के ख़िलाफ़ करने का मतलब बदपरहेजी, और बदपरहेजी से रहा सा इलाज भी ख़त्म हो जाता है, वो जो इलाज होता है वो सारे के सारे फेल हो जाता है। तो इस वजह से ईद के दौरान और ईद के बाद इस परहेज़ को जारी रखना चाहिए, इंशाल्लाह आसानी होगी, यानी वो काम जो पहले मुश्किल था अब आसान होगा, बस इतनी बात है। तो इसी के लिए अपने कमर को जरा कसना चाहिए और हिम्मत करनी चाहिए। इसके लिए आसानी के साथ ये अगर हो जाए तो इसके लिए तरीका है कि सोबत सालीन अख्तियार किया जाए, जिक्रुल्लाह की कसरत हो, मौत की याद रहे। हाँ जी, इंशाल्लाह इससे आसानी रहेगी। अल्लाह ताला हम सबको भी ये आसान नसीब फरमा दे। वह आखिर दावान अलहमदिल्ला रब्बिल आलमीन।